الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة آل عمران کی آیت 51 تک ہم نے کر لی تھی. آیت 51 یہاں پہ ختم ہوئی تھی کہ ان اللہ ربی و ربکم فعبدوہ حاذا صراط مستقیم, کہ حضرت عیسیٰ کی دعوت یہ تھی کہ اللہ تعالیٰ میرا بھی رب ہے اور تمہارا بھی رب ہے, اسی کو خدا بناؤ, یہ صراط مستقیم ہے. تو صراط مستقیم کے معنی بھی آپ کو سمجھ آ رہے ہیں کہ صراط مستقیم کا مطلب توحید کا راستہ ہے. اگر آپ توحید کے راستے سے ہٹتے ہیں تو صراط مستقیم کو چھوڑ دیتے ہیں. اور یہ بھی آپ کو یہاں سے معلوم ہو رہا ہے کہ حضرت عیسیٰ علیہ السلام نے اپنے بارے میں یہ دعویٰ نہیں کیا تھا کہ وہ اللہ کے بیٹے ہیں. اس کے برعکس انہوں نے یہ فرمایا تھا کہ میرا بھی رب اللہ ہے اور تمہارا بھی رب اللہ ہے, جو میری حیثیت ہے وہی تم سب کی ہے. تو اس اعتبار سے میرے میں یعنی حضرت عیسیٰ میں اور باقی لوگوں میں کوئی فرق نہیں ہے کہ سب کا رب اللہ ہی ہے. تو یہ جو تصور جہاں بتایا جا رہا ہے, یہ آگے چل کر سورہ مائدہ میں جب ہم پڑھ پہنچیں گے اور تو وہاں قیامت والے دن بھی انہوں نے یہی جملہ دہرایا ہے. قیامت والے دن جب آپ سے پوچھیں گے اللہ تعالیٰ کہ کیا یہ تم تھے کہ جس نے کہا تھا کہ میں اور میری والدہ خدا ہیں, تو وہ اس وقت یہی جملہ بولیں گے. تو گویا وہ اپنے اس بات کا حوالہ دیں گے جو انہوں نے دنیا میں واقعی کہی ہوئی تھی. آگے اب اللہ تعالیٰ نے مضمون تھوڑا سا بدلا ہے. حضرت عیسیٰ کی جو داستان حیات ہے اس میں سے کچھ حصے چھوڑ دیے ہیں کہ کتنے لمبے عرصے تک آپ نے اس بات کی دعوت دی, توحید کا پیغام کتنی دیر تک دیا. آگے فرمایا فلما احس عیسیٰ منہم الکفر قال من انصاری الی اللہ قال الحواریون نحن انصار اللہ آمنا باللہ واشہد بأننا مسلمون. تو فرمایا کہ جب عیسیٰ علیہ السلام نے محسوس کیا کہ یہ تو کافر ہی رہیں گے, ایمان نہیں لائیں گے, تو آپ نے فرمایا کہ اللہ کے راستے میں کون میرا مددگار ہے. تو آپ کے ساتھیوں نے کہا کہ ہم اللہ کے مددگار ہیں, ہم اللہ پر ایمان لائے, اور اے اللہ آپ گواہ رہیے کہ ہم آپ کے فرما بردار ہیں, اور اے ہمارے رب جو آپ نے ہم پر نازل کیا اس کو ہم نے مان لیا, ہم نے آپ کے رسول کی پیروی کی, تو آپ ہمیں شاہدین میں سے لکھ لیجئے. بہت اہم آیت ہیں حضرت عیسیٰ کی زندگی کے بارے میں بھی اور دین کی تعلیمات کے حوالے سے بھی. اللہ تعالیٰ کا طریقہ یہی ہے کہ بعض احکام اللہ تعالیٰ حکم کی صورت میں نہیں دیتے بلکہ اس طرح کی کسی بات میں واضح کر دیتے ہیں. اس کی ایک اچھی مثال سورہ البقرہ میں گزر چکی ہے کہ یہود کو یہ حکم دیا گیا کہ جب تم اس شہر میں داخل ہو جو تمہارے لیے میں نے فتح کر دیا ہے تو سر جھکائے ہوئے داخل ہونا. نبی کریم صلی اللہ علیہ وسلم نے اس کو اپنے لیے حکم مانا ہے, چنانچہ جب وہ خود مکہ میں داخل ہوئے فاتح کی حیثیت سے تو سر جھکائے ہوئے داخل ہوئے تھے. تو یہاں پر بھی اب ہمیں یہ بتایا جا رہا ہے کہ انبیاء کے ساتھ جو ساتھ دینے والے ہوتے ہیں وہ کون ہوتے ہیں, کیسے ہوتے ہیں, ان کا مقام مرتبہ کیا ہو جاتا ہے. اور ساتھ یہ بھی بتا دیا کہ انصار اللہ اللہ کے مددگار ہونے کا کیا مطلب ہے. ساتھ یہ بھی بتا دیا کہ نبی کس طرح سے پکارتا ہے اور نبی کی کس طرح سے دوسروں کا ساتھ طلب فرماتا ہے. تو پہلی بات تو یہ سمجھ لیجئے کہ حضرت عیسیٰ نے یہود کی طرف سے کفر کو محسوس کر لیا. یہ میں اس لیے کہہ رہا ہوں کہ پیچھے یہ بات بتائی گئی ہے کہ حضرت عیسیٰ جو ہیں وہ رسول الی بنی اسرائیل ہیں. تو انہوں نے پہلے جو دعوت دی ہے وہ اپنے بنی اسرائیل کو دی ہے. تو بنی اسرائیل سے ہم یہود بول کر بنی اسرائیل مراد لیتے ہیں, جو آج کل اسرائیل میں فلسطین پہ ظلم ڈھا رہے ہیں یہ وہی بنی اسرائیل ہیں. تو حضرت عیسیٰ کی بعثت ان کی طرف ہوئی تھی, اور جب بعثت ان کی طرف ہوئی ہے تو اب ان کا ایمان لانا اور ایمان نہ لانا یہ اہمیت رکھتا ہے. تو معلوم ہوا کہ حضرت عیسیٰ کو محسوس ہوا کہ یہ تو ایمان نہیں لا رہے. ٹھیک ہے, تو پھر آپ نے, لیکن انجیلوں میں لکھا ہوا ہے کہ حضرت عیسیٰ جب گھر سے نکلتے تو گلیاں بھر جاتی تھیں آپ کے ماننے والوں کی, یعنی گلیاں بھر جاتی تھیں, لیکن اہل کتاب میں سے, یعنی بنی اسرائیل میں سے کوئی ایمان نہیں لا رہا تھا, چند ایک لوگ ہوں گے, لیکن زیادہ تر آپ کو ماننے والے دوسری قوموں میں سے تھے. ٹھیک ہے, تو اب حضرت عیسیٰ نے جب ان سے مایوس ہو گئے, تو ان سے مایوس ہونے کے بعد انہوں نے کیا فرمایا کہ کون ہے اللہ کے راہ میں میرا مددگار, یعنی اب میرا پیغام جو مجھے دیا گیا ہے وہ مان کر کون میری مدد کرے گا اللہ کے اس دین کے راستے میں. جن لوگوں نے سیرت پیغمبر محمد صلی اللہ علیہ وسلم پڑھی ہے وہ یہ جانتے ہیں کہ مدینہ کے صحابہ کو بھی انصار کہا گیا ہے. تو مدینہ کے صحابہ کیوں انصار کہلائے؟ کہ انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کا اس زمانے میں ساتھ دیا جب مکہ والوں نے آپ کو نکال دیا, تو وہ بھی اصل میں اللہ کے انصار ہی تھے. ٹھیک ہے, اور حواری کا مطلب بھی یہی ہے, جو انصار کا مطلب ہے ہمارے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھیوں کے لیے وہی حواری کا مطلب ہے. حواری کا مطلب ہوتا ہے مدد کرنے والا, سپورٹ کرنے والا. تو آپ کے جو ساتھ چل رہے تھے, ساتھ دے رہے تھے, انہوں نے کہا جی کہ ہم اللہ کے مددگار ہیں. اللہ کے مددگار کا کیا مطلب ہے؟ کیا اللہ کو بھی ہماری مدد کی ضرورت ہوتی ہے؟ نہیں. نصرت دین کا ایک پورا تصور قرآن مجید میں ہے, جس میں اللہ تعالیٰ نے ہم سے دیگر فرائض کے ساتھ ساتھ ایک فریضہ ہمارا یہ بھی ہے کہ ہم دین کی خدمت کرنے والے ہوں, دین کی مدد کرنے والے ہوں. اسی حکم کے تحت ہم مسجدیں بناتے ہیں, مدرسے بناتے ہیں, اسی حکم کے تحت ہم جہاد کرتے ہیں کہ اللہ کے دین کے اوپر جب حرف آتا ہے تو ہم جنگ کے لیے نکلتے ہیں, اور اسی لیے میں اور آپ یہاں درس کر رہے ہیں کہ اللہ کے دین کی خدمت کر رہے ہیں. تو اللہ کے دین کی خدمت کو اللہ کی مدد قرار دیا گیا کہ یہ عام زندگی میں ہمارے فرائض ہوتے ہیں, نماز پڑھ لیا, روزہ رکھ لیا اور زکوٰۃ دے دی, لیکن ذرا بڑی عمر میں جب ہم پہنچتے ہیں تو پھر یہ سوالات بھی پیدا ہونے شروع ہو جاتے ہیں کہ کیا اللہ کے دین کی اگر میری کوئی مدد چاہیے تو کیا میں کر سکتا ہوں. تو ہر آدمی کو اپنے صلاحیت کے اعتبار سے مدد کرنی ہوتی ہے, تو کبھی چیلنج بہت شدید ہو جاتا ہے, جیسے ہمارے زمانے میں ملحدین کی وجہ سے ملحدین زیادہ پڑھے لکھے نظر آتے ہیں, اس کی وجہ سے دین کو ایک بڑا چیلنج کا سامنا ہے. تو ہمیں اب علمی میدان میں بھی دین کی مدد کرنی ہے, الہاد کے میدان میں بھی کرنی ہے, تفسیر کے میدان میں بھی کرنی ہے, قرآن لوگوں کو سمجھ نہیں آ رہا اس میں بھی کرنی ہے, حدیث سمجھ نہیں آ رہی اس میں بھی کرنی ہے. تو یہ سارے کام جو ہیں یہ نصرت دین کے ہوتے ہیں. تو نبیوں کے ساتھ جو لوگ کھڑے ہوتے ہیں وہ ویسے ہی انصار کہلاتے ہیں, کیونکہ وہ ایک, وہ صرف رسول کو بچا بھی لے جائیں کافروں سے تو تب بھی وہ انصار ہیں. یعنی اگر میدان بدر میں اتر کے وہ کفار کا مقابلہ کر کے رسول کو بچا کے لے جاتے ہیں تو وہ انصار ہیں, انہوں نے کام کر دیا اپنا. ان کو ضروری نہیں ہوتا کہ وہ علمی کام کریں, ضروری نہیں ہوتا, لیکن وہاں بھی ہو رہا ہوتا ہے. ابو بکر, عمر, عبداللہ ابن عمر, عبداللہ ابن عباس, عبداللہ ابن مسعود, یہ علمی صحابہ ہیں, انہوں نے دین کی خدمت علم کے میدان میں بھی کی ہے. تو یہ ایک چیز واضح رہنی چاہیے کہ جو نصرت دین کا تصور ہے وہ میرے اور آپ سب کے اوپر فرض ہوتا ہے, اپنے اپنے ہمت کے مطابق. جس کی علمی صلاحیت ہے وہ علمی میدان میں کرے گا, جس کی عملی صلاحیت ہے وہ عملی میدان میں کرے گا, جس کی مالی اعتبار سے صلاحیت ہے وہ مالی اعتبار سے مدد کر دے گا. تو یہ چیزیں جو ہیں یہ اللہ کے دین کی نصرت بن جاتی ہے کہ اللہ کے دین کی مدد کرنی ہے. اور رسول جب اکیلا رہ جاتا ہے, جب لوگ اس کے ساتھ نہیں دے رہے ہوتے, اس وقت جو ساتھ دیتا ہے وہ اس کا درجہ بہت بڑا ہے, اس کا درجہ بہت بڑا ہے. چنانچہ بدری سارے صحابیوں کو جنت کی بشارت دے دی گئی. جنہوں نے بدر میں نبی صلی اللہ علیہ وسلم کا ساتھ دے دیا ہے وہ جنتی ہیں, کیونکہ اس وقت نہ صرف یہ ہے کہ آپ ساتھ دے رہے ہیں بلکہ جان کے لالے پڑے ہوئے ہیں. ادھر 313 ہیں, ادھر 3 گنا زیادہ 1200 کے قریب قریش اپنے سپاہی لے کر آ گئے ہیں. ان کے پاس گھوڑے بھی کم ہیں, تلواریں بھی کم ہیں اور تیر کمانے بھی کم ہیں, ان کے پاس ساز و سامان بھی بہت ہے. تو ایسا ہی تھا کہ جیسے آدمی موت کے کنویں میں جا رہا چلے گیا. اب جو چلا گیا ہے اس نے رسول کا ساتھ دیا, تو وہ یہ وہ ساری کیفیت ہے جس میں رکھ کے حضرت عیسیٰ نے جملہ بولا ہے کہ من انصاری اللہ، اللہ کے راستے میں کون میرا مددگار ہے. اب وہ یہ نہیں کہہ سکتے کہ میرا مددگار کون ہے. نبی، تمام انبیاء کو میں نے جو مطالعہ کیا ہے، تمام انبیاء عاجزی کا بہترین نمونہ ہوتے ہیں، انکساری کا، عاجزی کا. ان کے اندر وہ بات نہیں ہوتی جی میں بڑا صاحب علم ہوں، بڑا تقوی والا ہوں، نہیں. تو وہ اللہ کے دین کی مدد بھی مانگ رہے ہیں، تو دیکھیں کس الفاظ میں کہ کون میرا ساتھ دے گا اللہ کی راہ میں. حالانکہ سادہ کہتے بھی کون میرا ساتھ دے گا، کہہ سکتے تھے. تو رسول کا ساتھ اللہ کا ساتھ ہے، لیکن انہوں نے کہا کہ کون میرا ساتھ دے گا اللہ کی راہ میں. اپنے ساتھی چاہ رہے تھے کہ میرا ساتھ دینے والے کون ہیں اس مشکل میدان میں، اس ٹائم پہ. تو انہوں نے بات سمجھ لی صحابیوں نے، انہوں نے کہا جی آپ گھبراتے کیوں ہیں، ہم اللہ کے مددگار ہیں، آپ کا پورا ساتھ دیں گے، آئیے نکلیے، کوئی مسئلہ نہیں ہے. تو یہ ان کا جذبہ دیکھیے اور رسول کی عاجزی دیکھیے. کیا خوبصورت جملہ ہے، من انصاری اللہ. ادھر ہمارے ہاں صورتحال یہ ہے کہ ہمارے، میں نے پہلے بھی کئی دفعہ عرض کیا کہ میں نے بعض تحریکوں کو بہت قریب سے دیکھا ہے، تو یہ سارے لوگ امتی ہیں، ان میں سے کسی کے پاس وحی نہیں آتی. لیکن میں نے یہ بھی سنا ہے کہ اگر امیر جماعت کی آپ نے خلاف ورزی کی تو آپ منافق ہیں. حالانکہ میرے اور آپ کے اوپر کوئی اختلاف کرے تو منافقت کیسے ہو گئی؟ کہ اللہ کے رسول تھوڑا ہی ہے کہ ان سے ساتھ آپ اختلاف نہیں کر سکتے. تو یہاں یہ بالکل بات واضح کر دی کہ اللہ کی، انبیاء کے ساتھ جو ساتھ دینا ہے وہ خدا کی خاطر ساتھ دینا ہے، اور اصل ساتھ اللہ کا، اصل ساتھ خدا کی خدمت ہے، خدا کے دین کی خدمت ہے. تو جب ایک صحابی اللہ کے رسول کی خدمت کر رہا ہے تو دراصل اللہ کے دین کی مدد کر رہا ہے. اب آگے یہ تمام انبیاء کے جو صحابہ ہیں، خواہ وہ حضرت عیسیٰ ہوں، حضرت موسیٰ ہوں، ان کو یہ پتہ نہیں کیا ہوتا ہے، ہم ساری زندگی لگا کے بھی یہ بصیرت حاصل نہیں کر پاتے جو وہ نبی کے ساتھ رہ کے کر لیتے ہیں. وجہ اس کی یہی ہے کہ اتنا بڑا معلم ان کے بیچ میں ہوتا ہے کہ وہ دین کی حقیقتیں ان پر کھول دیتا. میں جب حضرت موسیٰ کے جادوگر جو مقابلے میں آئے تھے ان کے جملے پڑھتا ہوں تو حیران رہ جاتا ہوں کہ کتنی ملاقات ہے ان کے حضرت موسیٰ کے ساتھ. وہ ہو جا دو چار باتیں ہوئی ہوں مقابلہ کرنے سے پہلے، یا حضرت موسیٰ نے کوئی تقریر فرمائی ہو مقابلے پہ آتے ہوئے، ہو سکتا ہے. لیکن وہ اچانک اتنی بڑی بڑی باتیں کر دیتے ہیں کہ آدمی پریشان رہ جاتا ہے. ایسے ہی ان صحابہ کو دیکھیے جو حضرت عیسیٰ کے صحابہ ہیں. قال الحواریون نحن انصار اللہ، انہوں نے کہا جی کہ آپ گھبرائیے نہیں، ہم اللہ کے دین کی مدد کرنے کے لیے آپ کے ساتھ ہیں. آمنا باللہ، ہم نے اللہ کو مان لیا ہے، اور اللہ سے کہہ رہے ہیں وشہد بأننا مسلمون، اے اللہ آپ گواہ رہیے کہ ہم آپ کے تابع دار ہو گئے. مجھے نہیں سمجھ آتا کہ یہ اتنی بڑی بات ایک آدمی کیسے کہہ سکتا. تو یہ انبیاء کا فیضان ہے. یہ جملہ وشہد بأننا مسلمون، اس میں اللہ سے ایک توقع ہے اور اپنے ایمان کا اظہار ہے. اللہ سے توقع یہ ہے کہ ہم نے اس اکیلے رسول کو جس کو لوگ مارنے پہ آمادہ ہیں، صلیب دینے پہ تیار ہیں، ہم نے اس کو مان لیے، آپ گواہ رہیے ہمارے عمل کو، ہمارے اجر کو ضائع نہ کر دیجیے. پتہ نہیں کیا اس میں سماجت ہے، کیا ایمان کا وہ نچوڑ ہے کہ رونگٹے کھڑے ہو جاتے ہیں کہ ایک شخص جو اللہ کا رسول ہے، جس کے لیے سارے پیچھے پڑے ہوئے ہیں، مارنے کو تیار ہیں، آگے اللہ تعالیٰ کو کیا اہتمام کرنا پڑا ہے حضرت عیسیٰ کو ان سے بچانے کے لیے، وہ اتنی کیفیت میں وہ یہ جملہ کیسے بول سکتے ہیں کہ جی ہم آپ کے فرما بردار، بس آپ گواہ رہیے کہ ہم نے آپ کا ساتھ دیا ہے آپ کے رسول کا. بہت بڑی بات ہے، بہت بڑی بات ہے. اور دین کی اتنی گہری بصیرت کہ آدمی جان دینے کو تیار ہو جائے، ناممکنات میں سے. لیکن انبیاء کا فیض ہے، انبیاء کی صحبت میں. نبی کریم صلی اللہ علیہ وسلم کے ساتھیوں کو بھی دیکھیے نا کہ کیا چیز ہیں وہ، کچھ سمجھ نہیں آتی کیسے وہ کس طرح سے لڑ گئے اپنی انہیں ٹوٹی پھوٹی تلواروں پر، انہیں چیزوں پر. اتنا اعتماد، اتنا اعتماد. وہ صرف رسول کی، اصل میں رسول اللہ کی نشانی ہوتا ہے نا ایک طرح سے. وہ ان کو نظر آ رہا ہوتا ہے کہ اچھا اب ہمارے لیے تو ہمارے جیسے ہی لوگ ہیں نا، وہ اللہ کی نشانی نہیں ہوتے. خیر ہم نے بعض علماء کو بھی دیکھا ہے وہ اللہ کی نشانی ہی ہے واقعی، لیکن جو رسول کا अमल होगा। नफ़तुला इंसान, वो अगर मजाक भी करता है तो नफ़तुला, वो अगर बात करता है तो ऐसी पते की बात, वो अगर एकदम करता है तो वो भी नफ़तुला पका। तो इस तरह की कैफियत में ये सहाबा चले जाते हैं। तो कहते हैं जी कि हम अल्लाह पर ईमान ले आए हैं, और ऐ अल्लाह आप गवाह रहिएगा कि हम आपके ताबेदार हैं। रब्बना, ऐ हमारे रब, आमन्ना बिमा अनज़ल था, ऐ अल्लाह हमने उस तमाम चीज़ों को मान लिया जो आपने नाजल की। वत्तबान रसूल, और हमने रसूल की इतबा भी कर ली, इस रसूल की यानी हज़रत ईसा की तरफ इशारा। अब ये जो क़यामत वाले दिन बाज़ काफ़रों का जुमला अल्लाह ताला ने कोट किया है कि वो ये कहेंगे कि काश, वत्तखज़्तु मअ रसूल सबीला, काश मैंने रसूल के साथ चलने वाला रास्ता इख्तियार किया होता। तो ये यही दुनिया में इतनी बड़ी बात पहचान जाते हैं कि हमने रसूल का साथ चलना है, रसूल वाला रास्ता इख्तियार करना है। शैतान वाला रास्ता इख्तियार नहीं कर रहा, कुफ्फार वाला रास्ता इख्तियार नहीं कर रहा। वक्तुबना मा शाहिदीन, तो ऐ अल्लाह हमें शाहिदीन में से लिख लीजिए। तो अब देखिए कि ये जो वक्तुबना मा शाहिदीन है, ये फिर कुरान मजीद ने शहादत के तसव्वुर को समझाया, और हमारी उम्मत के बड़े बड़े उलमा इस तसव्वुर से वाकिफ़ नहीं है, बड़े बड़े उलमा भी वाकिफ़ नहीं है। तो लेकिन ये हज़रत ईसा के साथ रहकर कितनी गहरी बात से वाकिफ़ है, और ये बनी इसराइल में से नहीं है। तो कहते हैं कि अल्लाह हमने आपके रसूल का साथ दिया है, उस उनकी पैरवी की है, तो आप हमें शाहिदीन में से लिख लीजिए। शाहिदीन कौन होते हैं? अल्लाह के रसूल पहले शाहिद होते हैं। अल्लाह के रसूल के शाहिद होने का मतलब यह है कि ये शख्स जो रसूल की हैसियत से उठा दिया है, ये अल्लाह के होने का गवाह है, अल्लाह के दीन का गवाह है। मैं इसको यूँ बयान किया करता हूँ कि अल्लाह ताला कहते हैं, लो मैंने अपनी निशानी डाल दी है, इसको ज़रा शिकस्त दे के दिखाओ, इसको ज़रा गिरा के दिखाओ। नहीं, सारी कुव्वतें लड़ा लेते हैं लोग, उस शख्स को गिरा नहीं सकते। तो ये फिर निशानी बन जाते हैं अल्लाह ताला की। अब जो रसूल जिन लोगों के ऊपर ये गवाही कायम करते हैं अपने रसूल होने की और अल्लाह के सच्चा और वाहिद होने की, जब वो गवाही कायम कर देते हैं तो फिर वो भी उसी हैसियत में आ जाते हैं। और ये जो जुमले वो बोल रहे हैं, वो वाक़ईतन शाहिद की हैसियत से बोल रहे हैं। उन्होंने अल्लाह के एक रसूल को अपनी आंखों से देखा है जिसने पता नहीं क्या कुछ उनके साथ कर दिया। तो नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम की जो ज़ात वाला सिफ़ात है और हज़रत ईसा की जो ज़ात वाला सिफ़ात है, ये एक छोटी बात नहीं है। हज़रत ईसा के तो मौजज़ात बहुत ज़्यादा हैं, तो इसलिए एक और तरह का सबूत हो जाता है। लेकिन नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम के तो इतने बड़े मौजज़ात नहीं दिए गए, उनके बारे में अल्लाह ने लिखा है कि अपने बेटों की तरह पहचानते हैं। तो इसका मतलब है कि जो रसूल की ज़ात है, वो कुछ उसके साथ इस तरह के अल्लाह ताला हालात इकट्ठे कर देते हैं कि कदम कदम पर सहाबा को यकीन आ रहा होता है कि ये सच्चा शख्स है, ये सच्चा रसूल है। ऐसे ही लगता है कि ईसा के साथ मामला है। तो इन लोगों ने कहा जी कि अब हम सादा उम्मती नहीं हैं कि ईमान ले आए हैं, बल्कि आप हमें हज़रत ईसा के शहदा में से लिख लीजिए, जिस तरह सहाबा के लिए अल्लाह के रसूल के शहदा का दर्जा बयान हुआ है। अब मतलब क्या हुआ इससे, इस जुमले से समझ आ रही है कि हज़रत ईसा ने मदद क्या मांगी है, इस जुमले से समझ आ रही है कि हज़रत ईसा ने मदद क्या मांगी है, और किस बात के लिए उन्होंने कहा है कि हम अंसारुल्लाह। वो बात यह है कि मैं जो दीन लेकर आया हूँ, पूरी दुनिया पर उसकी गवाही देनी है। और मैं आपको यकीन दिलाता हूँ कि ये 12 लोग थे, 12 लोग, इनके अगर दास्तान पढ़ें तो हैरत अंगेज़, पूरी दुनिया में मज़हब ईसवी को पहुँचा दिया, पूरी दुनिया। उस वक्त की जो मुतमद्दन दुनिया है, वो इनके इनके आगे खड़ी नहीं रह सकी। और आप देखिए कि यूरोप बुत परस्ती का गढ़ है, वहाँ पहुँच गए, वहाँ पहुँचा दिया, कोई जगह ऐसी नहीं है। ये अलग बात है कि उसके बाद फिर उस मज़हब को अगवा कर लिया गया और तहरीफ शुदा करके, एक आज से कोई 1000-1200 साल पहले एक नई शक्ल उसको दे दी गई। लेकिन उन्होंने अपनी खिदमत पूरी की है, हर जगह अल्लाह के इस दीन को पहुँचा दिया। तो फ़क्तुबना मा शाहिदीन का मतलब है कि हम पूरी दुनिया में आपके दीन के गवाह बन गए, आप लिख लीजिए इस बात को, गवाह रहिएगा हमारे साथ। ये जो इतनी बड़ी बात है। ये पीछे हम हज़रत ज़करिया का ज़िक्र भी पढ़ चुके हैं कि हज़रत ज़करिया ने किस तरह अपने लिए एक वारिस मांगा है, और ये जो अब ये लोग हैं ये अपने रसूल के ऐसे साथी हैं जिन्होंने ये बात मान ली है और इस पर आमादा हो गए हैं कि हम हज़रत ईसा के जो दीन लेकर आए हैं उसको दुनिया के चारों कोनों तक पहुँचाएँगे। तो ये उन्होंने गोया हज़रत ईसा से वादा कर लिया कि हम इस मैदान में आपके साथी हैं। इसके लिए ये शर्तें पूरी करनी पड़ती हैं, जो उन्होंने शर्तें पूरी की हैं। तो अब अगर इस जुमले को आप इस एतबार से देखिए कि हम अल्लाह के रसूल के शाहिद कैसे हो गए हैं ये सारी बातें करके, तो उन्होंने अपनी क्वालिफिकेशन बताई है, और ये क्वालिफिकेशन कौन बता रहे हैं? आम सहाबा बता रहे हैं, और बताते हुए उस पूरी तरतीब से बता रहे हैं कि हम शाहिद क्यों हैं, हम क्यों तैयार हो गए हैं हज़रत ईसा का साथ देने के लिए। ये वो पूरी बात समझते हैं, सो उन्होंने बयान कर दी है। इससे उनकी समझदारी, उनके दीन की बसीरत, उनकी गहराई ईमान की, उनकी ईमान की मजबूती, सब के ऊपर गवाही है उनके ये चार पांच छोटे छोटे जुमले। और जो दीनी रवायत को जानते हैं अंबिया की, वो ये समझते हैं कि इनके अंदर कितनी गहराई है। मज़हब की ये बातें जो हैं ये अब हमारे लिए, ख़ास तौर से जो जदीद पढ़े लिखे बच्चे हैं उनके लिए ये बेमानी है। वो अल्लाह पर ईमान ले तो कौन सी बात है जी, मेरी अम्मी भी ईमान रखती है, मेरे अब्बा भी रखते हैं, तो उसी तरह का ये भी रख रहे होंगे। या वो आगे से कहते हैं कि हम अल्लाह के फरमाबरदार हो गए। क्यों अल्लाह के फरमाबरदार होने में क्या पड़ा है? क्यों ना हम अंग्रेज़ हो जाएं, अंग्रेज़ों की तरह रहें, ज़िंदगी गुजारें, कामयाबी, वो देखिए क्या मज़े करते हैं, उनकी क्या तरक्की याफ्ता कौमें हैं, तो हमारे ईमान लाने से क्या होता? ये सारी बातें बेमानी हो गई हैं। क्यों? क्योंकि लोग मेरा ईमान देखते हैं, हमने सहाबा का ईमान नहीं देखा, हमने अंबिया का ईमान नहीं देखा। वो जिस ईमान के साथ खड़े होते हैं तो वो फिर एक एक ऐसे इंसान होते हैं कि आप ढूंढते रहें कि भाई इसमें कमज़ोरी कहाँ है। हम तो अपना ईमान हर रोज़ बेचते हैं, छोटा सा काम होता है झूठ बोल देते हैं, रिश्वत दे देते हैं, बद अखलाकी पे उतर आते हैं, बदतमीज़ी पे उतर आते हैं। तो इधर सूरत हाल ये होती है कि ये ऐसे लगता है कि तकड़ी पे तराजू में तोल के रखे हुए। इनका ईमान देख के तो लगेगा कि हाँ क्या बात है जी, मेरे पास बहुत बड़ी नेमत है। ऐसे ही है जैसे आजकल फैशन है ना लड़कों का कि वो जी पढ़े लिखे हैं जी, साइंसदान हैं जी, मुल्हिद हो गए हैं, तो वो जब किसी बड़े फ़लसफ़ी का नाम लेते हैं, नीत्शे का जी, हेगल का और फलाने का और फलाने का, समझते हैं हमने बड़ा तीर मार लिया। तो बिल्कुल ऐसे ही अगर हम उन अहले ईमान से वाकिफ़ हों तो ये जुमला हमारे लिए बोलना कि मैं भी अहले ईमान में से हूँ, ये उतनी से कहीं ज़्यादा ताकतवर जुमला है, कहीं ज़्यादा ताकतवर जुमला। लेकिन ये हमें अब नसीब नहीं है, क्योंकि हमने इर्द गिर्द जो अहले ईमान को देखा है वो मेरे जैसे कमज़ोर, कदम कदम पर डगमगाने वाले, कभी पता चलेगा झूठ बोल दिया, कभी पता चलेगा चुगली कर रहे हैं, कभी पता चला कि हदूद से तजावुज़ कर रहे हैं, कभी पता चला रिश्वत देते हुए पकड़े गए हैं, कभी पता चला। तो ये जब ये ईमान हो तो इस ईमान की फिर कोई कोई कदर नहीं होती। तो हमारे ज़माने का ईमान बेचारा बेकदरा हो गया है। ईमान का कोई कसूर नहीं है, कसूर हम मुसलमानों का। उस वक्त के जो अहले किताब थे, जो बनी इसराइल थे, वो भी हमारी तरह के थे, जिस तरह हम आज हैं उसी तरह के वो थे। चुनाचे फिर अब हज़रत ईसा एक ऐसे रसूल हैं जिनके पास मौजज़ात की एक पूरी फहरिस्त है, जिनका हमने ऊपर ज़िक्र किया था, पिछले दरस में बात हुई थी। और दूसरी तरफ अब हज़रत ईसा ने अपने साथी भी बना लिए, साथी बना लिए हैं, तो ये तो बनी इसराइल को हज़म नहीं होगा, फितरी सी बात है। जब साथी बना लिए हैं तो फिर उन्होंने कुछ चालें चली हैं, तो फरमाया वह मकरू, बनी इसराइल ने चालें चली हैं। ये चालें जो हैं ये बड़ी ही मकरू हैं। कुरैश ने भी नबी सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ चालें चली हैं, लेकिन वो मकरू नहीं थी, बस वो दुश्मनी की चीज़ें आप कह सकते हैं। लेकिन जैसे ही आप मदीना में तशरीफ़ ले गए तो वहाँ बनी इसराइल ने नबी सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ जो चालें चली वो फिर मकरूह थी। किस तरह की? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बेगमात पे इल्ज़ाम लग रहे हैं, वाकिफ हो गया, फलाना हो गया, फलाना हो गया। ख़वातीन जब घर से निकलती हैं उनके ऊपर जुमले कसने लग गए, ये घटिया हरकतें कुरैश नहीं कर रहे हैं। जो मैं समझाना चाहता हूँ वो ये कि जब एक कौम इतनी गिर जाए हमारी तरह, जिस तरह हम गिरे हुए हैं वैसे ही वो गिरे हुए थे, तो उन्होंने अब अल्लाह के रसूल को सताने के लिए, सादा ये नहीं कि दुश्मनी पे हैं, सादा दुश्मनी काबिले कबूल होती है बात सोचता हूँ, नहीं, वो घटिया हरकतों पर उतरा है। उसको अल्लाह तआला ने कहा है मा करूँ। अब उनमें क्या क्या चीज़ें हैं, आपके ऊपर इल्ज़ाम लग रहा है कि ये नौजवानों को इकट्ठा करके रोमियों के ख़िलाफ़ बगावत करने वाले हैं, क्योंकि उनकी किताबों में लिखा हुआ था कि मसीहा ने आना है, और मसीहा जब आएंगे तो अहले किताब को यानी बनी इसराइल को फ़तह दिलाएंगे। अब उन्होंने उस बात को लिया और उठाकर हज़रत ईसा के नाम पे जड़ दिया कि देखो जी, ये लड़कों को इकट्ठा कर रहे हैं, दावत दे रहे हैं दीन की, और अपने साथी बना लिए हैं, तो ये तो आपके ख़िलाफ़ बगावत करना चाहते हैं, ये मकरूह है। और भी बहुत सारे इल्ज़ाम इस तरह की, बल्कि वो वाक्य लिखा हुआ है इंजीलों में कि जो गवर्नर था वहाँ के इलाके का, हीरो हीरोदेस गालबन, हीरोदेस को जाकर यहूदियों ने कहा कि ये जो है ना ईसा अलैहिस्सलाम, ये आपके ख़िलाफ़ बगावत कर रहे हैं, तो ये कहते हैं अल्लाह को ज़कात देनी है, कैसर को कुछ नहीं देना, सीज़र को कुछ नहीं देना। तो वो आ गया गवर्नर का नुमाइंदा यहूदियों के साथ मिलकर, तो हज़रत ईसा कहीं ऐसी तकरीर फरमा रहे थे, तो उसने सवाल पूछा कि मैंने सुना है कि आप कहते हैं कि कैसर को टैक्स ना दो, नहीं, कैसर भी टैक्स मांगते हैं और अल्लाह भी टैक्स मांगते हैं, तो हम क्या करें, उसने ये गोलमोल सा सवाल किया। तो हज़रत ईसा ने आगे से कहा कि जो कैसर का है वो कैसर को दो, जो अल्लाह का है वो अल्लाह को दो। इतना खूबसूरत जवाब था कि वो बेबस, चाल ख़त्म हो गई उसकी तो फंसाने के लिए, लेकिन बहरहाल इसमें वो कामयाब हो गए कि हज़रत ईसा को कैद करवा दें। तो वो चालें हैं जिनकी तरफ अल्लाह ताला ने एक जुमले में वमा करूँ, उन्होंने चालें चली, बेशुमार चालें चली, गोया इस जगह पे ले आए कि हज़रत ईसा को सलीब कर दिया जाए। और आगे फरमाया वमा कर अल्लाह, उन्होंने चालें चली तो अल्लाह ने भी अपना काम किया। ये मुजानसत का अरबी का असलूब होता है, नेगेटिव लफ्ज़ आ जाए तो नेगेटिव, पॉजिटिव लफ्ज़ आ जाए तो दोनों के लिए बोल जाता है। तो अरबी ज़ुबान में अगर ये कहा जाए ना कि वमा करूँ वदब्बर अल्लाह, उन्होंने चाल चली और अल्लाह ताला ने तदबीर की, तो ये कमज़ोर जुमला है, ऐसा लगेगा कि जैसे बड़ा ही नाकस काम किया जवाब में। तो जब ये कहा जाएगा कि उन्होंने चाल चली और अल्लाह ने चाल चली, तो इसका मतलब है कि भरपूर बराबर का काम किया, ठीक है। तो इसलिए ये जुमला अरबी में ऐसे ही बोला जाएगा, तो वमा करूँ उन्होंने चाल चली और अल्लाह ने भी उसका पूरा ताकतवर जवाब दिया, तोड़ किया। वल्लाहु खैरुल माकरीन, और अल्लाह ताला प्लानिंग करने में बेहतरीन है। अब जो प्लानिंग की अल्लाह ताला ने उनके हज़रत ईसा के साथ जो वो करने जा रहे थे, वो उसे कैसे बचाया है, कैसे किया है, तो मैंने जो नक्शा खींचा है आपके सामने वो चालें हैं उनकी, उसमें नबी हज़रत ईसा को पकड़वाना, उनको सलीब पे चढ़ाना, बागी होने का इल्ज़ाम लगाना, और भी पता नहीं क्या क्या इल्ज़ाम आते हैं, वो कुछ जिनको शौक़ हो वो इंजीलों में जाके पढ़ सकता है। तो अल्लाह ताला ने बेहतरीन प्लानिंग की। अब जो अल्लाह ताला की प्लानिंग है वो आगे अल्लाह ताला बयान कर रहे हैं। ये प्लानिंग जो है ये पूरा एक मंसूबा है क़यामत तक के लिए, ये छोटी प्लानिंग नहीं है। इस काल अल्लाहु या ईसा इन्नी मुतवफ़ी का व राफ़ियों का इलैया व मुताहिर वमुताहिरु का मिन अल्लज़ीना कफ़रु व जायलुल्लज़ीना तबाउ का फ़ौक अल्लज़ीना कफ़रु इला यौमिल क़ियामा सुम्मा इलैया मर्जिउकुम फ़अहकुम बैनकुम फ़ीमा कुंतुम फ़ीही तख़्तलिफ़ून। तो इस बात पे ध्यान दो कि जब अल्लाह ताला ने हज़रत ईसा से कहा कि मैं तुम्हें मुतवफ़ी करूँगा और अपनी तरफ उठा लूँगा और आपको इन काफ़रों से दूर कर ले जाऊँगा, और आपके मानने वाले, आपके पैरोकारों को उनके ऊपर फौकियत दूंगा जिन्होंने कुफर किया है, ये सिलसिला क़यामत तक चलता रहेगा, फिर तुम सब मेरी तरफ आओगे तो मैं तुम्हारे दरमियान उन चीज़ों में फ़ैसला करूंगा जिनमें तुम इख्तलाफ़ करते रहो। ये पूरी प्लानिंग है जो अल्लाह ताला ने एक पूरे जुमले में बयान कर दी है। अब इसके एक एक जुज़ को समझते हैं। फरमाया कि اے عیسیٰ میں آپ کو متوفی کروں گا. اس کے اوپر بڑی بحث ہے اور لوگوں نے متوفی کے معنی وفات دینے کے نہیں لیے. اس کی وجہ یہ ہے کہ کچھ روایتیں ہیں جن میں حضرت عیسیٰ کے دوبارہ آنے کا ذکر ہے. اب دوبارہ آنے کے لیے ایک قیاس کر لیا گیا, حالانکہ باقی کسی حدیث میں کسی آیت میں یہ ذکر نہیں ہے کہ اللہ تعالیٰ نے حضرت عیسیٰ کو زندہ رکھا ہوا, یہ کہیں ذکر نہیں ہے. اور اللہ تعالیٰ کے لیے کوئی مشکل نہیں ہے کہ وفات دینے کے بعد دوبارہ زندہ کر دیں, کوئی مشکل نہیں ہے. اللہ تعالیٰ بار بار بیان کر کر کے قرآن جو ہے تھک گیا کہ اللہ تعالیٰ کے لیے کوئی مشکل نہیں ہے, اس نے پہلے بنا لیا تو دوبارہ ہی بنا سکتے. تو اب اگر فرض کر لیجئے کہ حدیثوں میں یہ بات درست ہے کہ حضرت عیسیٰ نے دوبارہ آنا ہے, تو تب بھی ان کا فوت ہونے کا کوئی رکاوٹ نہیں. اللہ تعالیٰ نے حضرت عیسیٰ کو وفات دی اور لے گئے, دوبارہ بھیج دیں گے زندہ کر کے, کیا مشکل ہے. ایک تو یہ بات سمجھ لیجیے. دوسرا یہ بات سمجھ لیجئے کہ قرآن مجید میں متوفی جہاں جہاں آیا ہے وفات کے معنی میں اور روح قبض کرنے کے معنی میں آیا, جہاں جہاں آیا ہے, کسی اور معنی میں نہیں آیا. عربی زبان کے اسالیب کے مطابق جب آپ کسی شخص کو متوفی کا مفعول بناتے ہیں تو وفات دینا ہے, اور اگر نفس کو بناتے ہیں تو جان قبض کرنا ہے اس کا مطلب. ٹھیک ہے, تو دونوں میں ایک لحاظ سے وفات دینا ہی. اب ایک اور پہلو سے اس کو سمجھیے کہ متوفی, اگر فرض کر لیجئے کہ ہم وفات کے معنی میں نہیں لیتے ہیں, تب بھی قرآن مجید میں ایک مسئلہ پیدا کر دیا اللہ تعالیٰ نے. سورہ المائدہ کی 55 نمبر آئے تھا غالباً, یا 50 نمبر ہے, اس میں اللہ تعالیٰ نے کیا کیا کہ قیامت والے دن جب حضرت عیسیٰ سے اللہ تعالیٰ پوچھیں گے کہ کیا یہ تم تھے کہ جنہوں نے کہا کہ میں اور میری والدہ جو ہیں وہ خدا ہیں, تو اس موقع پر حضرت عیسیٰ نے یہ جواب دیا. اس جواب میں یہی لفظ دوبارہ استعمال ہوا, اس میں یہ لفظ استعمال ہوا کہ فلما توفیتنی, کہ اللہ جب آپ نے مجھے متوفی کر دیا تو پھر آپ اس ان کے نگران رہے. ٹھیک ہے, تو اب اس میں جب یہ بات آ گئی تو اب متوفی کے بعد حضرت عیسیٰ سورہ مائدہ میں کہہ رہے ہیں کہ متوفی کے بعد مجھے نہیں پتا. ٹھیک ہے, متوفی کیے جانے کے بعد مجھے نہیں پتا کہ میری قوم میرے بعد کیا کرتی رہی. میں تو جب تک ان کے بیچ میں رہا ان کو توحیدی کا سبق دیا, لیکن فلما توفیتنی, جب آپ نے مجھے متوفی کر دیا تو پھر مجھے نہیں پتا. تو قرآن کے ان دو مقامات سے واضح ہو جاتا ہے کہ متوفی کے بعد آپ نہیں آئے, متوفی کے بعد آپ نہیں آئے. تو اب آپ کو متوفی کے معنی کے اندر ایک اور تبدیلی کرنی پڑے گی اگر حدیثوں کے مطابق اس کو کرنا ہے. وہ یہ کہ متوفی سے پہلے پہلے ہی ان کو دوبارہ آنا ماننا پڑے گا, متوفی سے پہلے پہلے ہی دوبارہ آنا ماننا پڑے گا. اور اگر آپ متوفی سے بعد مان رہے ہیں تو پھر مسئلہ خراب ہے, پھر حدیثیں آپ کا ساتھ نہیں دے رہی اور قرآن آپ کا ساتھ نہیں دے رہا. تو اس لیے پھر بہت سارے, کچھ مفسرین نے, بہت سارے نہیں کہنا چاہیے, کچھ مفسرین نے اس کا ترجمہ پھر وفات ہی کیا, جس میں ابن حزم بھی شامل ہیں جو اہل ظاہر میں سے ہیں, اور زمخشری بھی شامل ہیں جنہوں نے اس کا مطلب وفات دینا ہی لیا ہے, اور بھی بہت سارے مفسرین ہیں کہ اس آیت کے اندر تو وہ متوفی ہی لے رہے ہیں, یعنی وفات دینا ہی لے رہے ہیں. بہرحال تو اب دونوں معنی میں آپ لے لیجئے, مجھے اس میں کوئی مسئلہ نہیں ہے, جو آپ لے لیں گے وہ ٹھیک ہے, لیکن سورہ مائدہ کے تحت آپ کو یہ سمجھنا چاہیے کہ توفی کے بعد دوبارہ وہ نہیں آئے. متوفی سے پہلے 100 دفعہ آ جائیں قرآن کو کوئی اعتراض نہیں ہے, لیکن متوفی کے بعد وہ ایک ہی دفعہ وہ آئے نہیں ہے, متوفی سے پہلے ہی آئے. تو فرمایا کہ میں تمہیں متوفی کروں گا, دونوں معنی کے لحاظ سے لے لیجئے, وفات دوں گا, یا جیسے لوگ کہتے ہیں کہ پورا پورا لے لوں گا یا قبض کر لوں گا, تو دونوں معنی آپ لے سکتے ہیں, مجھے کوئی اعتراض نہیں ہے, جو آپ کی رائے ہو. لیکن بہرحال یہ بات واضح ہے کہ حضرت عیسیٰ کا آنا متوفی کے بعد نہیں ہے. تو اس لیے ان علماء کی رائے زیادہ مضبوط لگ رہی ہے جو حضرت عیسیٰ کا ایک ہی دفعہ آنا مانتے ہیں قرآن کے مطابق. وَرَافِعُ کا الیہ, تو میں تمہیں متوفی کروں گا اور تمہیں اپنی طرف اٹھا لوں گا. بعض لوگوں نے اس کو بلند مرتبہ کرنے کو کہا ہے, نہیں, الیہ کی وجہ سے کہ میں اپنی طرف اٹھا لوں گا, یہ اب مرتبے کے لیے نہیں آ سکتا. یعنی اللہ تعالیٰ اپنے پاس لے گئے. تو ایک ترجمے کے مطابق آپ کو وفات دی گئی اور آپ کے جسد خاکی کو اٹھا لیا گیا. دوسرے کے مطابق آپ کے پورے وجود کو لیا گیا اور اٹھا کر آسمانوں کی طرف لے جایا گیا. ٹھیک ہے. وَمُطَاهِرُكَ کا مِنَ الَّذِينَ كَفَرُوا, اور میں آپ کو بچا لوں گا ان لوگوں سے جنہوں نے کفر کیا. میں آپ کو بچا لوں گا. اب مُطَاهِرُكَ کا جو ہے وہ لوگ جو عربی زبان کا طہر کا لفظ ہے, طہرہ کا لفظ ہے یا طہرہ کا لفظ ہے, اسی سے مُطَاهِر بنا ہوا ہے. اس کے معنی کئی ہیں. ایک طہر کا مطلب ہے کہ آپ کا کپڑا گندا تھا, آپ نے دھویا, میل اتار دی تو صاف ہو گیا. تو ایک اس کا مطلب صاف کرنا ہے. ناپاکی لگی ہوئی تھی کپڑے کو, آپ نے اس کو دھو دیا, ناپاکی زائل ہو گئی, تو یہ بھی ہے. تو مطاہر کا مطلب صاف کرنا بھی ہوا اور پاک کرنا بھی ہوا. ٹھیک ہے. اور تیسرا مطلب ہے کسی چیز سے دور کر دینا, کہ مثال کے طور پر آپ گرنے والے تھے, میں نے آپ کو بچا کے ادھر کر دیا, تو یہ بھی مطاہر ہے. چوتھے معنی ہے بیماری سے نکل آنا, کہ آپ بیمار چلے آ رہے تھے, کوئی آپ کو کمزوری لاحق تھی تو آپ کی وہ بیماری اور کمزوری دور ہو گئی. تو اب یہاں اللہ تعالیٰ کہہ رہے ہیں کہ میں تمہیں مطاہر کروں گا کافروں سے. کیا مطلب ہے؟ ان کی ان چالوں سے بچاؤں گا جو آپ کے خلاف چل رہے ہیں. اب چالوں میں تہمتیں تھیں, الزامات تھے, سب کچھ تھا. یہی لفظ پھر ازواج مطہرات کے لیے سورہ الاحزاب میں استعمال ہوا ہے کہ مطہرکم تطہیرا, کہ میں اے اہل بیت تمہیں پوری طرح سے ان الزامات سے جو یہ لگا رہے ہیں ان سے پاک کر دوں گا. لوگوں نے اس کو تزکیے کے معنی میں لے لیا. نہیں, مطاہر تزکیے کے معنی میں نہیں آتا. مطاہر کا مطلب ہوتا ہے کہ باہر سے آپ کے اوپر جو گندگی لگائی جا سکتی ہے, جو آپ کے اوپر مٹی ڈسٹ وغیرہ لگائی جا سکتی ہے, جو کوئی اذیت آپ کو پہنچائی جا سکتی ہے, اس سے ہم آپ کو بچائیں گے, اس سے پاک کر دیں گے. یہ نہیں کہ اندر ایمان پکا ہو جائے. مطاہر کا کوئی مطلب ایمان سے تعلق نہیں ہے, یہ واضح رہنا چاہیے. اندر کی پاک دامنی کا کوئی تعلق مطاہر سے نہیں ہے. ٹھیک ہے. تو طاہر کا مطلب ہے کہ باہر سے کوئی الزام نہیں ہے, باہر سے کوئی گندگی نہیں ہے, دوسرے جو آپ کو اذیت پہنچا سکتے ہیں وہ اذیت نہیں ہے, یہ اس کا مطلب ہے. تو یعنی آپ, قرآن میں آیا ہے کہ وطاہر ثیابک, اپنے دامن کو پاک رکھیے. ٹھیک ہے. اس کا مطلب یہ ہے کہ شرک کا دھبا نہ لگنے دیجیے گا. ٹھیک ہے. تو یہ باہر سے جو دھبے آ رہے ہیں وہ مراد ہے, تزکیے والے دھبے مراد نہیں ہیں کہ آپ کا تزکیہ خراب ہو گیا ہے. یعنی ایمان, کمزور ایمان والے کو پکا ایمان لانے سے طاہر نہیں کہا جائے گا. طاہر وہ شخص ہے جس کے اوپر کوئی الزام نہیں لگا, جس کے اوپر کوئی تہمت نہیں لگی ہوئی, جس کا دامن صاف ہے کسی دھبے سے, تو وہ طاہر ہے. تو یہ جو مطاہر ہے, اس کا مطلب ہے کہ حضرت عیسیٰ کو اللہ تعالیٰ بتا رہے ہیں کہ جو کافر آپ کے خلاف سازشیں کر رہے ہیں, جو آپ کے اوپر تہمتیں لگا رہے ہیں, جو آپ کے اوپر الزامات لگا رہے ہیں اور آپ کو پھنسانے کی کوشش کر رہے ہیں, میں ان سے بچا کر کافروں سے آپ کو دور لے جاؤں گا, بچا لے جاؤں گا. اور آگے فرمایا کہ وجائل الذین تبعوک فوق الذین کفروا, تو جو کافر ہیں ان کے مقابلے میں آپ کے پیروکاروں کو غلبہ عطا کر دوں گا. یہ بھی الفاظ بہت اہم ہیں. یہاں یہ نہیں کہا کہ تو آپ کے ایمان والوں کو, کہا ہے آپ کے پیروکاروں کو. ایمان والوں کو اور پیروکاروں کا بڑا فرق ہو جاتا ہے. اور پھر یہ نہیں کہا کہ تمہارے لائے ہوئے دین کے پیروکاروں کو, کہا ہے آپ کے پیروکاروں کو. سمجھ گئے نا جی؟ یعنی شخص سے عیسیٰ علیہ السلام پیش نظر ہے کہ جو آپ کی پیروی کریں گے. آپ کی پیروی کرنے کا کیا مطلب ہے؟ کہ مثلاً بہت سارے لوگ اسی کو عیسائیت سمجھتے ہیں کہ شادی نہیں کرنی, روحانیت اختیار کرنی. تو روحانیت میں کیا ہوا؟ روحانیت میں حضرت عیسیٰ کی پیروی ہو رہی ہے, دین کی پیروی نہیں ہو رہی, کیونکہ آپ نے شادی نہیں کی. جب آپ نے شادی نہیں کی تو مسیحیوں نے یہ سمجھا کہ شادی کرنا نہ کرنا دین کا حصہ ہے, تو انہوں نے حضرت عیسیٰ کی پیروی کی ہے. تو حضرت عیسیٰ کے پیروکاروں کو کہا جا رہا ہے کہ وہ غالب رہیں گے قیامت تک حضرت عیسیٰ کے کافروں کے. तो देखिए, एक मुआजना काफिर और इत्तेबा का हो रहा है, काफिर और मोमिन का नहीं हो रहा। अब जो ईसाई ईमान में जैसे मर्जी हों, हज़रत ईसा के पैरोकार हैं तो गलबा रहेगा। समझे, फ़र्क पड़ेगा। लफ्ज़ों का चुनाव अल्लाह ताला का है, मेरा आपका नहीं है। उसके अंदर एक मानी खेजी है। ये इसको एक और पहलू से समझिए कि बाज़ुकात अल्लाह ताला अपने एक रसूल को निशानी बना देते हैं और उस निशानी को ईमान से मुजरद करके भी देखते हैं। मसलन हज़रत नूह के ख़ानदान को कहा कि जो इनके ख़ानदान का उसको बचाया जाएगा, ईमान लाए ना लाए, निशानी बना दी कि हज़रत नूह के ख़ानदान को बचाना है। बस निशानी है अल्लाह ताला के कि ये अल्लाह के सच्चे रसूल हैं। यही असूल मुबाहला में इस्तेमाल किया है कि आ जाओ, आकर कहो कि हम मुबाहला करते हैं, तो जो काफिर होगा उसके ऊपर फटकार की दुआ करते हैं, जो गलत होगा उसके ऊपर। तब उसमें बच्चा काफिर हो मर जाए तब भी फैसला हो जाएगा, बच्चा मोमिन हो तब भी बच जाए, बच्चा काफिर हो बच जाए तब भी, बच्चा मोमिन हो मर जाए फैसला हो जाएगा। उसमें ईमान नहीं देखा जा रहा। यानी जिसके ऊपर अज़ाब आ रहा है कि ये दुआ की जाए, जबकि अच्छा हम अपने बच्चे ले आते हैं, आप अपने बच्चे ले आएँ, आप अपनी औरतें ले आएँ, हम अपनी औरतें ले आते हैं, और दुआ करते हैं कि जो गलत है उसके बच्चे हलाक। तो अब बच्चा मोमिन हो मर जाएगा, क्योंकि फैसला हो रहा है कि जो सच्चा कौन है। तो उस मौके पर निशानी अफराद हो जाते हैं। तो हज़रत ईसा के मामले में भी इस मसले में निशानी आपकी ज़ात को बना दिया गया कि जो आपके पैरोकार हैं वो गालिब रहेंगे, आपके पैरोकार। तो इस वक्त जो क्रिश्चियनिटी है वो यहूद पर इसलिए गालिब रहेगी कि वो आपके पैरोकार हैं, आपके दीन के पैरोकार हों या ना हों। ये है इस जुमले का मतलब। तो अब हम क्या करते हैं, हमें सवाल पैदा होता है कि ये तो ईसाई जो हैं ये तो ठीक नहीं है, ईमान पर नहीं है, तो अल्लाह ताला इनको गलबा क्यों दे रखा है? अल्लाह ने वादा यही किया होगा, क्या करें अब? कि हज़रत ईसा के पैरोकारों को गलबा रहना है बस। वो जिस मानी में भी आपके पैरोकार होंगे, उन्होंने आपकी आदात हसना को अपने लिए पैरवी करने का बना लिया तब भी, वो आपके दीन को बना लें तब भी, दोनों सूरतों में वो हज़रत ईसा के पैरोकार हो जाएंगे। जैसे हमारे यहाँ बाज़ तबकात में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो आदात हसना है, आपकी बशरी आदात हैं कि आप कद्दू पसंद करते थे तो उन्होंने कद्दू को सुन्नत बना लिया, तो आपकी बशरी चीज़ों को भी, तो ये आपकी पैरवी हो रही है नबी सल्लल्लाहु अलैहि वसल्लम की, इस्लाम की पैरवी नहीं हो रही। ऐसा ही हज़रत ईसा के पैरोकारों को ये कहा गया। अब ये इसमें आगे चलकर इसी सूरह में अल्लाह ताला ने ये बताया है कि इनके ऊपर फटकार पड़ती रहेगी बनी इसराइल पर, इल्ला बिहब्ल मिन अल्लाह बिहब्ल मिन अन्नास। दो इस्तस्ना हैं सिर्फ, कि कहीं अल्लाह ताला का जाब्ता इनको बचा ले या कहीं लोगों के साथ मुआहिदा इनको बचा ले। बस दो चीज़ों में बनी इसराइल बचे रहेंगे, वरना इन पे मार पड़ती रहेगी, मार पड़ती रहेगी। ये ईसाइयों के मुकाबले में, या जो कहिए ईसाई कहना दुरुस्त नहीं है, हज़रत ईसा के पैरोकारों के मुकाबले में मगलूब ही रहेंगे, सवाए इसके कि कोई सहारा अल्लाह की तरफ से मिल जाए या कोई सहारा लोगों की तरफ से मिल जाए। और ये खुद ईसाई दे देते हैं, जैसे आजकल दे रखा है। यानी उसके फिरौन का नाम जहन में आ रहा है, हिटलर के बाद, हॉलोकॉस्ट वगैरह के वाकयात के बाद, अब खुद ईसाइयों ने उनको पनाह दे रखी, उनका साथ दे रहे हैं। तो ये हबलुम मिन अन्नास हो गया कि इन्हीं लोगों ने पनाह दे दी है, बचे हुए। तो जैसे ही फिर कोई दौर आएगा, फिर इनकी पनाह ख़त्म होगी, तो फिर पकड़े जाएंगे। तो या अल्लाह ताला की, लगता मुझे यह है कि मुसलमानों ने जो सहारा दिया इनको नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम के बाद, वो हबलु मिन अल्लाह है, क्योंकि अल्लाह ताला ने रोक दिया उनको सूरह तौबा में कि बस इनको तुमने सागर बना के रखना है, इससे ज़्यादा इनकी सज़ा नहीं देनी। तो वो अल्लाह ताला का हबलु मिन अल्लाह है जो वहाँ मुसलमानों को रोक दिया कि इससे ज़्यादा आगे नहीं बढ़ना। और जो हबलु मिन अन्नास है उससे मुराद खुद कोई भी कौम हो सकती है, उनके साथ ये वायदा कर लें तो उनकी पनाह में जा सकते हैं, तो उस वक्त इनको बचत हो जाएगी। वक्त हो चुका है तो यहाँ रोक लेते हैं, बाकी आयत जो है वो इंशाल्लाह अगले सेशन में हो जाएगी। ये बहुत नाजुक आयत है, इसमें आरा ऐसी हो सकती हैं कि जिससे आपका दिल दुखे या आपके पुराने किसी अकीदे नज़रिए को चोट पहुँची हो, تو اس پر میں معذرت چاہتا ہوں، لیکن میں قرآن کا خادم ہوں، اس سے زیادہ میرے بس میں کچھ نہیں ہے کہ جو لفظ کہہ رہے ہیں میں آپ کے سامنے وہ پیش کر دوں. وآخر دعوانا ان الحمدللہ رب العالمین.